तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो असार 8 गते 2026। विषय मान्छे स्वर्णपात युहन्ना। प्रिय मित्रहरू, अब हामी परमेश्वरका बालकहरू हो। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौँ। हामी जान्दछौँ कि जति बेला ख्रिस्त आउनुहुन्छ हामी उहाँ जस्तै हुनेछौँ, किनभने हामी उहाँको वास्तविक रूप देख्नेछौँ। उत्तरदायी पढाइ भजन संग्रह। मेरो आत्मा परम प्रभुको प्रशंसा गर, प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुणगान गर्दछ। परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनुहुन्छ। उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनुहुन्छ। परमेश्वरले जिहानबाट हाम्रो जीवन बचाउनुहुन्छ, अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ। परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ जसरी एक पिता आफ्ना छोरा छोरीहरूसँग हुन्छ। हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ। हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फुलहरू जस्तै हो। जुन फुलहरू छिट्टै हुर्किन्छन्, त्यसपछि तातो बतासको झोका आएर मर्छन्। झट्टै तिमी भन्न सक्दैनौ कि फुल कहाँ फुलिरहेथ्यो। तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ माया गर्नुभयो, अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको करार पालन गर्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको आदेश पालन गर्छन्। हे स्वर्गदूतहरू, परम प्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हो जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ। पाठ सेरमन बाइबलबाट प्रेरित स्टिफनस। एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ आश्चर्यमय कुराहरू अनि चमत्कार गरे। यी यहुदीहरू स्वाधीन सभाघरबाट आएका थिए, तर आत्माले स्टिफनलाई बुद्धिमानी सम्बोधन सघाइरहेको थियो। यसर्थ यहुदीहरूले ती निश्चित बहस गर्न सकेनन्। तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए। हामीले मोसा र परमेश्वरका विषयमा स्टिफन्सले धर्म निन्दा गरेको सुनेका छौ। यसो गरेर तिनीहरूले मानिसहरू अग्रज यहुदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए, चम्काए। तिनीहरू क्रुद्ध भए अनि तिनीहरू आएर स्टिफन्सलाई समाते, अनि तिनीहरूले उनलाई यहुदी सभाघरमा यहुदीहरूका सभामा उपस्थित गराएर तिनीहरूले केही झुटा गवाहीहरू पनि ल्याए। ती झुटा गवाहीहरूले भने, यस मानिसले सदैव यो पवित्र स्थान अनि मोसाको नियम विरुद्ध बोल्छ। प्रेरित स्टिफन्सले उत्तर दिए, मेरा यहुदी पिताहरू र दाजु भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहम त्यस बेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनुभन्दा पहिलेको कुरा हो। तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नुहुन्न। जस्तो आत्मवक्ताले भन्छन्, पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्दछ। कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ? मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ? तिमीहरूका पुर्खाहरूले नस्ताएका कुनै आत्मवक्ता होलान्। ती आत्मवक्ताहरूले एक धार्मिक आउनुहुन्छ भनेर पहिले भनिसकेका थिए, तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे, अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यो अनि उहाँलाई मार्यो। तिमीहरू त्यही मानिसहरू हो जसले स्वर्गका दूतहरूले दिएको मोसाको व्यवस्थालाई ग्रहण गर्यो तर पालन गरेनौ। जब यहुदी नेताहरूले यी कुरा सुने, तिनीहरू रिसले चुर भए अनि उनको विरुद्ध धारा खिच्न थाले। तर स्टिफनस पवित्र आत्माले परिपूर्ण थिए। स्टिफन्सले उभो आकाशतिर हेरे, उनले परमेश्वरको महिमा देखे, अनि यसुलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे। स्टिफन्सले भने, हेर, मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु। तुरुन्तै समस्त यहुदी अगुवाहरू एकसाथ ठुलो स्वरमा चिच्याए, अनि त्यसपछि तिनीहरूले स्टिफनस माथि ढुङ्गा हान्न सुरु गरे। तब उनले घुँडा टेके अनि जोर चिच्याए, प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्। यति भनिसकेपछि स्टिफन्सले देह त्याग गरे। प्रेरित साउलले स्टिफन्सलाई मार्न आफ्नो सहमति दिए। यही भक्त जनहरूले स्टिफन्सलाई गाडे, तिनीहरूले उनको निम्ति शोक गरे। प्रेरित त्यसै बेला साउलले प्रधान पूजाहारीलाई दमिश्कको सहरमा सभागारहरूका यहुदीहरूलाई ख्रिस्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिठीहरू लेखी मागे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेटाए, तिनीहरूलाई पक्रेर यरुसलेम फर्काइ ल्याउनेछ। तब साउल दमिश्क गए। जब ऊ सहरको नजिक पुगे, अचानक आकाशबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो। साउल भुवामा लडे। उनले एउटा आवाज उनैसम्म बोलिरहेको सुने, साउल साउल, तिमी मलाई किन सताइरहेछौ? साउलले भने, तपाईँको हुनुहुन्छ प्रभु। त्यो आवाजले जवाफ दियो, म यीशु हो जसलाई तिमी दुःख दिइरहेछौ। उठ अनि सहरतर्फ जाऊ, त्यहाँ कसैले तिमीलाई के गर्नुपर्ने बताइदिनेछ। साउल भुवाबाट उठे, उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण साउलसँग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमिश्कसम्म लगे। दमिश्कमा येशूका एकजना चेला थिए, उनको नाउँ हन्निया थियो। प्रभुले हन्नियासँग सपनामा भन्नुभयो, हन्निया। हन्नियाले उत्तर दियो, म यहाँ छु प्रभु। प्रभुले हन्नियालाई भन्नुभयो, उफ अनि सोझो गल्ली भन्ने गल्ली तिर जाऊ, यहुदाको घर पत्ता लगाऊ, टार्सस भन्ने ठाउँका साउल नभएको मानिसलाई खोज, ऊ अहिले त्यहाँ प्रार्थना गरिरहेछ। यसकारण हन्निया त्यहाँबाट यहुदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात साउलमा राखे अनि भने, साउल मेरो भाइ, प्रभु येशु जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो, उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण हो। तुरन्तै माछाको कत्लाहरू जस्तो केही उसको आँखाबाट खस्यो। साउल फेरि देख्न सक्ने भए अनि उठेर बप्तिस्मा लिए। छाडे उनले यहुदीहरूका सभागारहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, येशू परमेश्वरका पुत्र हुनुहुन्छ। प्रेरित तर केही यहुदीहरूले विश्वास गरेनन्। ती यहुदीहरूले गैर यहुदीहरूलाई उक्साए अनि विश्वासीहरूको विरुद्धको भावना सृष्टि गरे। त्यसपछि एन्टियोक र आइकोनियमाबाट केही यहुदीहरू आए। तिनीहरूले पावल र बर्नाबासको विरुद्ध मानिसहरूलाई भड्काए अनि त्यसै कारणले तिनीहरूले पावलमाथि ढुङ्गा हुने र सहरदेखि बाहिर तानी निकाले। मानसीहरूले पावललाई मारियो भनी सोचे। येशूका चेलाहरू विश्वासीहरू पावलको वरिपरि जम्मा भए अनि उनी उखी र सहरतिर एर्फकिए। अर्को दिन उनी र बर्नाबासले त्यो सहर छाडे अनि डर्बीतिर लागे। प्रेरित सप्ताहको पहिलो दिन हामी सबै प्रभुको भोज खान एकत्रित भयो। पावलले अर्को दिन बिदा लिने सम्झि तिनीहरूसँग बात मारे। पावलले मध्यरातसम्म गफ जारी राखे। हामी माथिल्लो तलामा जहाँ भेला भएका थियौँ त्यहाँ धेरै बत्तीहरू झिलिमिली बलिरहेको थियो। त्यहाँ एक युटाइकस नौको युवा थियो जो च्यालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए अनि युटाइकसलाई निद्राले ग्रस्त पार्यो। अन्तमा युटाइकस त्यही निदायो अनि तेस्रो तल्लाको ज्यालबाट भुवामा पछारियो। जब मानिसहरू उसलाई उडाउन गए तब ऊ मरिसकेको थियो। पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगालो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, सुर्ता नगर, यिनी जियाउँदै छन्। पावल फेरि माथि लोतल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसँग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिँदा मिरमिरै बिहान भइसकेको थियो। त्यसपछि पावल गए। मानिसहरूले त्यस युवकलाई लिएर घर गए। ऊ जियाउँदै थियो अनि तिनीहरूलाई आराम भयो। रुमी किन म दोषी भनेर मानिन्न, किनभने ख्रिस्ट येशूमा जीवनदाता आत्माको विधान जसले जीवन ल्याउँछ त्यसले मलाई मुक्ति दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। तिम्रो लागि यदि परमेश्वरको आत्मा तिमीमा बस्छ, तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ तर आत्माबाट छौ। यसकारण मेरा दाजु भाइ दिदी बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन। परमेश्वरका साँचो छोरा छोरीहरू भनेका तिनै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याएका हुन्छन् अनि त्यो आत्मा आफैले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हो। यदि हामी परमेश्वरका सन्तानहरू हौ भने हामीले आशीर्वाद पाउनेछौँ जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रिस्टसितै पाउनेछौँ। हो, म निश्चिन्त छु कि कुनै चिजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्दैन, न मृत्यु वा जीवनले, न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले, न त कुनै वर्तमानका वा भविष्यका कुराले, न त कुनै माथिका वा तलका शक्तिले, न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रिस्ट येशूमा छ। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। ईश्वर, दिव्य सिद्धान्त, जीवन, सत्य, प्रेम, आत्मा, आत्मा, मन। मानिस, ईश्वरको आध्यात्मिक विचार, व्यक्तिगत, सिद्ध, अनन्त। पिता माता भनेको देवताको नाम हो, जसले उहाँको आध्यात्मिक सृष्टि सबको कोमल सम्बन्धलाई जनाउँछ। जसरी प्रेरितले यसलाई शब्दहरूमा व्यक्त गरे, जुन उनले एक उत्कृष्ट कविको अनुमोदनका साथ उद्धृत गरे, किनकि हामी पनि उहाँका सन्तान हो। आत्माको ब्रह्माण्ड आध्यात्मिक प्राणीहरूले भरिएको छ र यसको सरकार दिव्य विज्ञान हो। मानिस सबैभन्दा तल्लो दर्जाको हुन, तर मनको उच्चतम गुणहरूको सन्तान हो। मानिसले आध्यात्मिक अस्तित्वलाई अनुपातमा बुझ्छ, किनकि सत्य र प्रेमको उसको खजानाहरू विस्तारित हुन्छन्। नश्वरहरूले ईश्वरतिर आकर्षित हुनुपर्छ। तिनीहरूको स्नेह र उद्देश्यहरू आध्यात्मिक रूपमा बढ्नुपर्छ। तिनीहरूले अस्तित्वको व्यापक व्याख्याको नजिक हुनुपर्छ र अनन्तको केही उचित ज्ञान प्राप्त गर्नुपर्छ, ताकि पाप र मृत्युलाई रोक्न सकियोस्। आत्माको लागि पदार्थ त्याग्ने अस्तित्वको यो वैज्ञानिक भावनाले कुनै पनि हिसाबले मानिसको देवतामा समाहित हुने र उसको पहिचान गुमाउने संकेत गर्दैन, तर मानिसलाई विस्तारित व्यक्तित्व, विचार र कार्यको फराकिलो क्षेत्र, अझ व्यापक प्रेम, उच्च र स्थायी शान्ति प्रदान गर्दछ। इतिहास पीडाका अभिलेखहरूले भरिएको छ। शहीदहरूको रगत चर्चको बीज हो। नश्वरहरूले सत्यलाई स्टिल वा खम्बाले मार्न व्यर्थ प्रयास गर्छन्, तर त्रुटि आत्माको तरुवारको अगाडि मात्र खस्छ। शहीदहरू मानव कडीहरू हुन्, जसले धर्मको इतिहासमा एक चरणलाई अर्को चरणसँग जोड्छन्। तिनीहरू पृथ्वीका ज्योतिहरू हुन्, जसले भौतिक भावनाको वातावरणलाई शुद्ध र दुर्लभ बनाउन र मानवतालाई शुद्ध आदर्शहरूले भर्न सेवा गर्छन्। क्रिस्टियन शहीदहरू क्रिस्टियन विज्ञानका अग्मवक्ता थिए। दिव्य सत्यको उत्थान र पवित्रीकरण शक्ति मार्फत तिनीहरूले भौतिक इन्द्रियहरूमाथि विजय प्राप्त गरे, जुन विजय विज्ञानले मात्र व्याख्या गर्न सक्छ। टार्सका सौलले बाटो, ख्रिस्ट वा सत्य तब मात्र देखे जब उनको संहिताको अनिश्चित भावना आध्यात्मिक भावनामा परिणत भयो, जुन सधैँ सही हुन्छ। त्यसपछि त्यो मानिस परिवर्तन भयो, विचारले एक महान दृष्टिकोण ग्रहण गरियो र उसको जीवन अझ आध्यात्मिक बन्यो। उनले ख्रिस्टियनहरूलाई सताएर गरेको गल्ती सिके, जसको धर्म उनले बुझेका थिएनन्, र नम्रतामा उनले पावरको नयाँ नाम धारण गरे। उनले पहिलो पटक प्रेमको वास्तविक विचार देखे र ईश्वरीय विज्ञानमा पाठ सिके। हाम्रा भौतिक मानव सिद्धान्तहरू विज्ञानबाट वञ्चित छन्। परमेश्वरको वास्तविक बुझाइ आध्यात्मिक हो। यसले विजयको चिहान लुट्छ। यसले विचारलाई भ्रामक बनाउने र अन्य देवताहरू वा पदार्थ, रोग, पाप र मृत्यु जस्ता अन्य तथाकथित शक्तिहरू, जुन एउटै आत्माभन्दा श्रेष्ठ वा विपरीत छन्, तर्फ औलाउने झुटा प्रमाणहरूलाई नष्ट गर्छ। आध्यात्मिक रूपमा बुझिएको सत्यलाई वैज्ञानिक रूपमा बुझिन्छ। यसले त्रुटिलाई बाहिर निकाल्छ र बिरामीहरूलाई निको पार्छ। एउटै परमेश्वर एउटै मन हुनुले बिरामीहरूलाई निको पार्ने शक्तिलाई प्रकट गर्छ र धर्मशास्त्रका यी भनाइहरूलाई पूरा गर्छ। म परम प्रभु हुँ जसले तिमीलाई निको पार्छ र मैले फिरौती पाएको छु। मानिसले जस्तो सोच्छ ऊ त्यस्तै हुन्छ। मनले मात्र महसुस गर्छ, कार्य गर्छ वा कार्यमा बाधा पुर्याउँछ। यस कुरालाई व्यवस्था गर्दै वा यसको निहित जिम्मेवारीबाट संकुचित हुँदै उपचार प्रयास गलत पक्षमा गरिन्छ र यसरी शरीरमाथिको सचेत नियन्त्रण हराउँछ। पावलले रोमीहरूलाई लेखेको आफ्नो पत्रमा भनेका छन्, शारीरिक मन परमेश्वरको विरुद्धमा शत्रुता हो, किनकि यो परमेश्वरको व्यवस्थाको अधीनमा छैन न त वास्तवमा हुन सक्छ। त्यसकारण शरीरमा भएकाहरूले परमेश्वरलाई खुसी पार्न सक्दैनन्। तर यदि परमेश्वरको आत्मा तिमीहरूमा बास गर्छ भने तिमीहरू शरीरमा होइन तर आत्मामा छ। पापको माध्यमबाट हामीले परमेश्वरको स्वरूपलाई बिर्सन्छौँ, जसले सत्यको आध्यात्मिक अर्थलाई दमिलो बनाउँछ र हामीले पापलाई बसमा पारेर मानिसको सम्पदा परमेश्वरका पुत्रहरूको स्वतन्त्रता प्रमाणित गर्दा मात्र यो स्वरूप महसुस गर्छौँ। मानिस आत्माको लागि भौतिक वासस्थान होइन, ओ आफै आध्यात्मिक हो। आत्मा आत्मा भएकोले कुनै पनि अपूर्ण वा भौतिक कुरामा देखिँदैन। शरीर स्वयं कार्य गरिरहेको देखिन्छ किनभने नश्वर मन आफ्नै कार्यहरू र तिनीहरूको परिणामहरू बारे अनभिज्ञ छ। सबै खराब प्रभावहरूको पूर्व निर्धारित काराको र रोमाञ्चक कारण पदार्थको हुन तथाकथित नश्वर मनको नियम हो भन्ने कुरालाई अनभिज्ञ। मन भौतिक इन्द्रियहरूको मालिक हो र रोग पाप र मृत्युलाई जित्न सक्छ। यो ईश्वर प्रदत्त अधिकार प्रयोग गर्नुहोस्, आफ्नो शरीरलाई आफ्नो कब्जामा लिनुहोस् र यसको भावना र कार्यलाई नियन्त्रण गर्नुहोस्। असल भन्दा फरक सबै कुराको प्रतिरोध गर्न आत्माको शक्तिमा उठ्नुहोस्। परमेश्वरले मानिसलाई यसको लागि सक्षम बनाउनु भएको छ र कुनै पनि कुराले मानिसलाई ईश्वरीय रूपमा प्रदान गरिएको क्षमता र शक्तिलाई कमजोर पार्न सक्दैन। अनन्त कहिले सुरु भएको थिएन र कहिले अन्त्य पनि हुने छैन। मन र यसको संरचना कहिले नष्ट हुन सक्दैन। मानिस दुष्ट र असल, आनन्द र दुःख, रोग र स्वास्थ्य, जीवन र मृत्युको बीचमा घुम्ने पेन्डुलम हुन। जीवन र यसको क्षमताहरू क्यालेन्डरद्वारा मापन गरिँदैन। सिद्ध र अमर तिनीहरूको निर्माताको अनन्त समानता हुन्। मानिस कुनै पनि हिसाबले अपूर्णबाट उठ्ने र आफ्नो उत्पत्ति भन्दा माथि आत्मामा पुग्न प्रयास गर्ने भौतिक जीवाणु हुन। धारा यसको स्रोत भन्दा माथि उठ्दैन। सौर्य वर्षद्वारा जीवनको मापनले युवावस्थालाई लुच्छ र उमेरलाई कुरूपता दिन्छ। सगुण र सत्यको तेजस्वी सूर्य अस्तित्वसँगै रहन्छ। पुरुषत्व यसको अनन्त दिउँसो हो, जुन पतन हुने सूर्यले अदृश्य पार्दैन। भौतिक र भौतिक रूपमा सौन्दर्यको क्षणिक भावना फिक्का हुँदै जाँदा आत्माको तेजले मोहित इन्द्रियमाथि उज्जवल र अविनाशी महिमाहरू सहित उदय हुनुपर्छ। परमेश्वरले सबै चिजहरूलाई आफ्नै स्वरूपमा बनाउनुहुन्छ। जीवन अस्तित्वमा प्रतिबिम्बित हुन्छ सत्य सत्यतामा, परमेश्वर भलाइमा, जसले आफ्नै शान्ति र स्थायित्व प्रदान गर्दछ। उहाँको स्वरूपमा बनाइएको मानिसले सम्पूर्ण पृथ्वीमाथि परमेश्वरको प्रभुत्व राख्छ र प्रतिबिम्बित गर्दछ। परमेश्वरसँग सहअस्तित्व र अनन्तको रूपमा पुरुष र महिलाले सधैँभरि महिमित गुणमा अनन्त पिता माता परमेश्वरलाई प्रतिबिम्बित गर्छन्। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासनमा मानस्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उहिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।